नमस्कार। रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसंवादमा स्वागत छ। म सन्तोष रिग्मी। कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको तीन साता पुग्दै गर्दा त्यसका विभिन्न खालका प्रभाव र असरहरू देखिएका छन्, जसमध्येको एउटा ठूलो असरका रूपमा लिन सकिन्छ दैनिक उपभोग्य सामग्रीको अभाव र सहज पहुँच नभएको अवस्था। काम नगरी दुई छाक खान नपुग्ने वर्गलाई उपभोग्य सामग्रीको अभाव देखिएको छ, जसका कारण कतिपय ठाउँमा राहत वितरण पनि भइरहेको छ। राहत वितरणका सम्बन्धमा पारदर्शी हुन नसकेको, सबैले पाउन नसकेको जस्ता गुनासाहरू पनि भइरहेका छन्। यद्यपि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले त्यसको व्यवस्थापन गरिरहेको छ भने अर्को पक्ष के छ भने जोसँग पैसा छ, पैसा हुनेहरूले पनि सहज रूपमा उपभोग्य सामग्रीहरू नपाइएको गुनासो गरेका छन्। अर्कोतिर किसानहरूले आफ्नो उत्पादन बजारसम्म पुर्याउन नसक्दा फाल्नु परेको गुनासोहरू पनि गरेका छन्। कतिपय ठाउँमा किसानहरूले आफ्ना उत्पादनहरू फालिएको पनि देखिएको छ, पाइएको छ। यही सन्दर्भमा संघीय संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले लकडाउनको समयमा सहज रूपमा कृषि उपजको सहज पहुँच उपभोक्ता समक्ष पुर्याउने वातावरण मिलाइदिनका लागि कृषि मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई हिजो मूलत निर्देशन दिएको छ र यसको व्यवस्थापन गर्नका लागि भनेको छ। आजको अन्तरसंवादमा हामी यिनै विषयमा कुराकानी गर्ने जमर्को गरिरहेका छौं। संसदीय समितिको निर्देशन, विद्यमान अवस्था र समाधानका उपायमा आजको अन्तरसंवाद केन्द्रित हुनेछ। त्यसक्रममा हामीसँग कुराकानीका लागि हुनुहुन्छ समितिकी सभापति पूर्ण कुमारी सुवेदी तथा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसी। सबैभन्दा पहिला हामी कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीलाई जोड्न चाहन्छौ। हजुर प्रवक्ताज्यू।
हेलो।
हजुर हजुर प्रवक्ताज्यू।
हजुर हजुर
हजुर स्वागत छ यहाँलाई।
धन्यवाद।
मूलत यो उपभोग्य सामग्रीहरूको सन्दर्भ, त्यसमाथि कृषि उपजको सन्दर्भ, आम सर्वसाधारणले एकातिर उपभोक्ताहरूले नपाइरहेको चाहिँ अवस्था देखिएको छ, अर्कोतिर कृषकहरूले फाल्नु परेको अवस्था देखिएको छ। अब यसलाई मन्त्रालयले कसरी हेरेको छ?
अब धन्यवाद यो इस्युलाई रेडियो नेपालको जुन संवाद कार्यक्रममा ल्याइदिनु भएकोमा। अब कृषिको तर्फबाट भन्दाखेरि अब यो कोभिड नाइन्टिनको जुन असर, कोभिड नाइन्टिनकै भन्दा पनि योबाट सिर्जित हाम्रो लकडाउनको असरका कारण कृषि क्षेत्र पनि प्रभावित भएको अवश्य नै हो। भयो के भने अब धेरै मान्छेहरू सहरबाट गाउँतिर जुन उहाँहरू जानुभयो, आफ्नो आफ्नो घरमा जानुभयो, त्यो हिसाबले हेर्दाखेरि सहरमा कृषिजन्य वस्तुहरूको माग चाहिँ एकदमै घट्यो र खास गरेर यो तरकारी अथवा माछा मासु, दुध जस्ता वस्तुहरूको सहरमा असाध्यै माग घटेको कारणले गर्दाखेरि किसानले उत्पादन गरेका चिजहरूको बजारीकरणमा अप्ठ्यारो भएको अवस्था थियो हो र त्यसमा ढुवानीका समस्याहरू पनि रहे। हामीले कस्तो अवस्थामा हामी रह्यौँ भने एकातिर हामी लकडाउन भनेका छौँ कि सबै मान्छेलाई घरभित्र बस, कोही बाहिर ननिस्क भनेका छौँ, स्वास्थ्यको हिसाबले यो अहिलेको उत्तम विकल्प नै यही हो भन्ने हामी यहाँ भनिरहेको अवस्था छ भने अर्कोतिर हामीलाई हाम्रा हरेक अब खाद्यान्न ढुवानीका, खाद्यान्न उत्पादनका हरेक क्रियाकलापहरू सञ्चालन गरिरहनु पर्ने बाध्यता पनि छ, जसले गर्दाखेरि भोलिका दिनमा पनि थप खाद्य असुरक्षा नहोस्, अहिले पनि उत्पादित वस्तुहरूको बजारीकरण होस् भन्ने यो असाध्य हामी यो कन्फ्लिक्टिङ भन्छ नि यस्तो खालको सिचुएसनमा छौँ, जसले गर्दाखेरि मान्छे यो बजारमा असाध्य माग कम भएको हुँदाखेरि खास गरेर व्यवसायिक किसानहरू जसले बजारको लागि उत्पादन गर्छन् उहाँहरूको उत्पादन बजारीकरण गर्न केही अप्ठ्यारो भएको छ र त्यो अप्ठ्यारोको कारणले गर्दाखेरि काहीँ काहीँ तपाईँले भने जस्ता समस्याहरू देखिएका छन् र यो समयको कारणले सिर्जित समस्याहरू हुन् र केही अब अप्ठ्यारा कुराहरू कस्तो पनि भइदियो भने अब किसानहरू सुरुको हप्ता त हामीले किसानहरूलाई खेती गर्न पनि अलिकति निरुत्साहित नै गऱ्यौँ, घरभित्रै बस्नुहोस् पनि भन्यौँ, अर्को हप्तादेखि चाहिँ कृषकहरूलाई चाहिँ खेती गर्नुहोस् त भन्ने हो, तर किसानहरू आफ्नै घर वरिपरि मात्रै फार्म हुनेहरूलाई खेती गर्नलाई त सजिलै भएको छ, तर जसले श्रमिकहरू लिएर आएर खेती गराउनु पर्थ्यो, जसले अलिकति पर गएर आफ्नो खेतीबाली लगाउनु पर्थ्यो, तिनीहरूको जुन आवत जावतमा चाहिँ फेरि असाध्य अप्ठ्यारो भएको छ, यो खालका कुराहरूमा हामी काम गरिरहेको अवस्था हो। बजारको कुरा हेर्दाखेरि चाहिँ जुन बजारमा पुगेका चिजहरू छन्, जस्तै कालीमाटी बजारमा आएका तरकारीहरूको मूल्य, होलसेल मूल्य बढ्या छैन, सामान्यतया अरू बेलाको तुलनामा बढ्या छैन। जब रिटेलमा पुग्छ, हाम्रा चोक बजारमा, हाम्रा तरकारी पसलहरूमा तरकारी पुग्छ, उनीहरूले बडा कष्टसँग लिएर आउँछन्। ढुवानी सजिलो छैन, टाइमली पाइँदैन, अनि अब खोल्न पुरा समय खोल्न पाइँदैन। यो यावत कारणले गर्दाखेरि चाहिँ उहाँहरूले अलिकति मूल्य बढाएर बेच्नु भएको भन्ने कुराहरू छ। तैपनि यो लकडाउनको अहिलेको जुन अवस्था छ, यसमा उत्पादै खानालाई अप्ठ्यारो भएको अथवा नपाइएको अवस्था चाहिँ छैन। अब यसलाई अब यो 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 समयले सिर्जना गरेको अवस्था नै भन्नुपर्छ जस्तो मलाई लाग्छ।
हजुर, अब प्रवक्ताज्यू, यी समस्याहरू जुन यावत समस्याहरू देखिएका छन्, समस्याले ठ्याक्कै कतिको संख्यामा चाहिँ प्रभाव पार्यो भनेर त यहाँहरूले त्यो एउटा तथ्याङ्क संकलनको काम चाहिँ अगाडि बढाउनु भएको छ। अब यो समस्याको तत्कालीन समाधान र दीर्घकालीन समाधानका उपायबारे छोटोमा भनिदिनुहोस् न कि कसरी अब मन्त्रालय अगाडि बढ्दैछ। राहत प्याकेजको कुराहरू चाहिँ अब घोषणा गर्नुपर्ने सन्दर्भहरू आइरहेको छ, त्यसको तयारी थालिएको यहाँले केही दिन अगाडि चाहिँ जानकारी दिनुभएको थियो।
यसमा हामी दुईटा कुरामा हजुरले भने जस्तै काम गरिरहेछौँ। एउटा अब यो तत्कालीन लकडाउनकै परिस्थितिमा पनि कृषि कर्मलाई कसरी सुचारू गर्ने, उत्पादन बजारीकरण अथवा भण्डारण, अब यति बेला गहुँ मसुरो तोरीहरूको भण्डारण गर्ने बेला पनि भइरहेछ, मकै चैते धानहरू रोप्ने कामहरू भइरहेछ, यो कामहरूलाई एउटा स्वास्थ्यका मापदण्डहरू कायम गरेर हामी भौतिक दूरीका कुरा गरेका छौँ, त्यसपछि अब सुरक्षित हिसाबले अब मास्क लगाएर साबुन पानीका कुरा यी गरेर चाहिँ सञ्चालन गर्नुहोस् भन्ने खालका कुराहरू गरेका छौँ। एउटा पाटो त्यो छ भने अर्को चाहिँ हामीले यसको बजारीकरणका कुराहरूमा सहजीकरणका कामहरू चाहिँ गरिरहनु परेको छ। कस्तो अप्ठ्यारो परिस्थिति छ भने अब हामीले सुरक्षा निकायहरूलाई अब सडकमा राखेछौँ, उहाँहरूले अब कन्ट्रोल गर्नुभएको छ मान्छेहरूको मुभमेन्टलाई, गाडीको मुभमेन्टलाई, ती कुराहरू सामानका ढुवानीका कुराहरूलाई, अब उहाँहरूलाई पनि असाध्यै अप्ठ्यारो छ। अब हामीले उहाँहरूलाई मान्छे निस्किन नदिनुहोस् पनि भनेका छौँ, प्लस अब कृषिजन्य वस्तुहरूको ढुवानी सहज गर्नुहोस् पनि भनेका छौँ, त्यही हिसाबले उहाँहरूलाई बेला बेलामा कन्फ्युजन पनि भएको छ। त्यसले गर्दाखेरि यो यो सहजीकरण जस्तै ढुवानी गर्ने कुरामा एक एक ठाउँबाट अर्को ठाउँमा बजारमा लैजाने कुरामा, अनि अब विभिन्न अहिले हामीलाई कस्तो भने जस्तै अब चल्लाको दानाको ढुवानीका कुराहरू आउँछ, दाना नखुवायो भने पशुपालन हुँदैन, अब एक ठाउँमा उत्पादन हुन्छ अर्को ठाउँमा त्यसको फेरि पशुपालनका कुराहरू हुन्छन्, तरकारी फलफुलको पनि त्यस्तै छ, दुधको छ, विभिन्न कुराहरू बजारीकरणका लागि कुखुराहरू अब खसी बोकाहरूको यिनीहरूको कुराहरूमा कहाँ कहाँ अप्ठ्यारो परेको छ त्यसलाई सहजीकरण गर्दै जाने भनेर हामीले त्यो सहजीकरणका कामहरू गरेका छौँ, जसले गर्दाखेरि पहिलो हप्ताको लकडाउनको तुलनामा दोस्रो हप्ता चाहिँ किसानहरूलाई अलि सहज भएको छ, यो आफ्ना कृषिजन्य वस्तुहरू ढुवानीको लागि धेरै सहज भएको अवस्था पनि छ। र दोस्रो कुरा चाहिँ यो सहजीकरणको काम त लकडाउनभरि चलि नै रहन्छ, र अर्को सहजीकरण हामीले चाहिँ कृषिजन्य अपरेसनको लागि जस्तै अब अहिले गहुँको भण्डारणको लागि अब थ्रेसरहरू चलाउनु पर्नेछ, कम्बाइन हार्वेस्टर चलाउनु पर्नेछ, अरू खेती गर्न अब मकै रोप्नको लागि पनि ट्र्याक्टरहरू चलाउनु पर्ने ठाउँहरू छन्, त्यही हिसाबले यी कुराहरूको पनि सहजीकरण भइरहेछ। त्यसो गर्दाखेरि अहिले बजारीकरणमा सहजीकरण गर्ने, कृषिजन्य वस्तुको उत्पादनलाई बजारीकरण गर्न, भण्डारण गर्न, प्लस खेती लाउने कुरामा सहजीकरण गर्ने काम हामीले कृषिजन्य निकायहरूले गरिरहेका छन्। त्यसको लागि आवश्यक पर्ने जस्तै मल बिउ यी कुराहरूको दोकानहरूलाई अब केही निश्चित समय खोल्न लगाउने, मलहरूको ढुवानीलाई पनि सहजीकरण गर्ने, ठाउँ ठाउँमा अब पुर्याउनु पर्ने हुन्छ, मल बिउ चाहियो खेती गर्नको लागि, यो खालका कुराहरूमा हामीले काम गरिरहेछौँ। अनि तत्काल यो लकडाउनको अवस्थालाई हेर्दाखेरि अरू मेसेजहरू हामीले दिइरहेछौँ किसानहरूलाई, रेडियोबाट टिभीबाट पनि विभिन्न प्राविधिक मेसेजहरू दिइरहेछौँ, हाम्रा कृषि प्राविधिकहरूलाई पनि हामीले यो यो अब फेसबुकहरूबाट, सामाजिक सञ्जालबाट अथवा मेसेजबाट, फोनबाट अलिकति अपडेट राख्ने प्रयास गरिरहेछौँ। यो काम चाहिँ तत्काल भइरहेछ। अझै हामीले प्रदेश सरकार र स्थानीय सरकारका कृषिका निकायहरूलाई पनि आफ्ना कामहरूमा जुटिरहनको लागि आह्वान गरिरहेको अवस्था छ एकातिर भने, अर्कोतिर अब हामी अब यो लकडाउन त अब लामो समय नरहला, त्यसपछि जुन हाम्रा कृषिजन्य व्यवसायहरू छन् ती व्यवसायहरूलाई रिकभर गर्नको लागि पुनः उही स्थानमा ल्याउनको लागि के गर्न सकिन्छ भन्ने खालले हामीले तयारीका कामहरू गरिरहेछौँ। केही राहतका प्याकेजका कुराहरू पनि हामीले त्यसको तयारी पनि भइरहेछ, मन्त्री परिषदमा त्यो छलफलको क्रममा छ भने विभिन्न प्रदेश मन्त्रालयहरूलाई पनि हामीले किसानहरूलाई कसरी राहत दिन सकिन्छ त्यसको व्यवस्था मिलाउनुहोस् भनेका छौँ, उहाँहरूले पनि तयारी गर्दै हुनुहुन्छ भने अब राहत एउटा पाटो भयो, प्लस अब ओभरअल कृषि क्षेत्र नै अलिकति समस्यामा परेका हुनाले यसलाई चाहिँ कसरी रिकभर गर्ने, भोलिका दिनको कृषि के हुने, अहिले अहिले जुन साना बिजनेस गर्ने हाम्रा साना कृषि उद्यमीहरूलाई जुन अप्ठ्यारो परेको छ उनीहरूलाई कसरी उद्धार गर्ने र भोलिका दिनमा फेरि यो उत्पादन उत्पाद यो बजारीकरणको कुरालाई कसरी सहज गर्ने भन्ने कुराका हाम्रा योजनाहरू बनिरहेका छन्। हामीले दोस्रो कुरा हामीले गर्न खोजेको र अहिले गर्नपर्ने के देखिया छ भने हाम्रा थुप्रै मान्छेहरू रोजगार छोडेर नेपाल फर्किनु भएको छ, हाम्रा युवाहरू इन्डियाबाट अरबतिरबाट अन्य देशहरूबाट, र ती देशहरूमा रोजगारी खोसिने थुप्रै नेपालीको रोजगारी खोसिने अवस्था देखिएको छ। त्यो भएर यसरी फर्केका युवाहरूलाई कृषि व्यवसायमा कसरी संलग्न गराउन सकिन्छ र उनीहरूलाई कसरी यहीँ कृषि गरेरै आफ्नो जिन्दगी जीवनयापन चलाउन सकिने अवस्था सिर्जना हुन्छ, त्यसका प्याकेजहरू त्यसका लागि आवश्यक पर्ने हाम्रा कार्यक्रमहरू नीतिहरू के हुन्छन् त्यसका पनि हामीले तयारी गरिरहेको अवस्था छ। त्यो हुँदाखेरि हामी दुईटा अहिलेको सहजीकरणको पाटो एउटा छ, राहतको लागि तयारीको पाटो एउटा छ, र तेस्रो पाटो चाहिँ कृषि क्षेत्रलाई कसरी उद्धार गर्न सकिन्छ र कृषि क्षेत्रमा अब नयाँ अवसरहरू पनि सिर्जना भएका छन्। अहिले नै भन्नुहुन्छ भने पनि पहाडी क्षेत्रमा जति धेरै मान्छेहरू बाहिरबाट आउनु भएको छ अथवा सहरबाट गाउँ जानुभएको छ, उहाँहरूले मकै खेती तरकारी खेती जस्ता अहिले यति बेला लाउने खेतीहरूमा एकदमै सहजीकरण भएको छ, मान्छेहरूको उपलब्धता भएको छ घर घरमा। त्यो हुँदाखेरि यो अवसरहरू पनि सिर्जना भएको छ, युवाहरू देशभित्र आउनु भएको छ, कृषि उद्यममा आउन चाहनुहुन्छ, त्यसले एउटा अवसर पनि सिर्जना गर्ने सम्भावना देखिया छ। हाम्रा पहाडमा तराईमा बाँझ रहेका जग्गाहरू यिनीहरूलाई उपयोग गर्ने अवसर पनि सिर्जना भएको छ। त्यो हुँदाखेरि हामी यो अप्ठ्यारो अवस्थालाई चिर्दै नयाँ अवसरहरूलाई चाहिँ उपयोग कसरी गर्न सकिन्छ भन्ने खालले मन्त्रालयले विभिन्न खालका निकायहरूसँग छलफल चलाइरहेको छ। हामी इन्टरनेटबाटै भर्चुअल मिटिङबाट पनि ती छलफलहरू चलाएर हाम्रै मन्त्रालयले त्यो तयारी गरिरहेछ भने, एउटा अर्को कुरा म के थप्न चाहेँ भने हामीले जुन यो खाद्य असुरक्षाका कुरा अघि सुरुमै तपाईँले भन्नुभएको छ, विभिन्न तहका तह र तबकाका मान्छेहरूलाई खाद्य असुरक्षा भएको छ, खानालाई पैसा भएकाले त खाइरहेछन्, अहिलेसम्म त्यो उपलब्धता घटेका छैन, हाम्रो दुई तिन महिनालाई अझै छ भन्ने कुरा छ भने, पैसा नभएर सामान छ बजारमा, पैसा नभएर खान नसक्ने एउटा वर्ग छ जसले दैनिक ज्याला मजदुरी गर्थ्यो त्यो ज्यालाबाट खान्थ्यो, यस्तो खाले वर्गको लागि कसरी खाद्य सुरक्षामा टेवा पुर्याउन सकिन्छ, यिनीहरूलाई अहिले राहत दिने कुरा, भोलि रोजगारी सिर्जना गर्ने कुरा र खाद्य खान पाउने अधिकार खान पाउने कुरालाई कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने कुरामा हामी फेरि विभिन्न त्यो खालका कार्यक्रमहरू पनि तय भइरहेछन् भने, एनजिओ एनजिओहरू पनि छन् जसले तल्लो तहमा बसेर काम गर्नुहुन्छ, स्थानीय सरकारसँग मिलेर काम गर्नुहुन्छ, हामीले उहाँहरूसँग पनि तपाईँहरू तत्कालै स्थानीय तहसँग समन्वय गरेर यो काममा संलग्न हुनुहोस् भन्ने लेयरमा हामी छलफल चलाएर उहाँहरूलाई काममा चाहिँ संलग्न गराइरहेको अवस्था छ। यसरी हामी कृषि तथा पशुपक्षी विकास मन्त्रालयले काम गरिरहेको म जानकारी गराउन चाहन्छु।
प्रवक्ताज्यू, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धन्यवाद।
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता डाक्टर हरिबहादुर केसी। त्यसै गरी हिजो संसदीय समितिले मूलत कृषि तथा पशुपक्षी विकास मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ यो सम्बन्धमा यी समस्याहरू जुन यावत समस्याहरू देखिएका छन् त्यसको समाधान गर्नुहोस् भनेर उहाँहरूले भन्नुभएको छ। त्यस विषयमा कुराकानी गर्न हामीसँग संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति पूर्ण कुमारी सुवेदी प्रत्यक्ष सम्पर्कमा जोडिनु भएको छ। सभापतिज्यू,
हजुर
हजुर, स्वागत छ यहाँलाई।
धन्यवाद, नमस्कार श्रोताहरूलाई पनि।
हजुर, अब मूलत यहाँहरूले हिजो अहिले जुन यो अब विषम परिस्थिति छ, विषम परिस्थितिमा कृषि उपजसँग सम्बन्धित कुरा र आपूर्तिसँग सम्बन्धित कुरालाई लिएर निर्देशन दिनुभएको छ, मूलत यहाँहरूले भन्न खोज्नु भएको के हो?
होइन, अहिलेको जुन एउटा देशको एउटा संकट परिस्थिति छ, मतलब संकट अवस्थामा छौँ हामी, एउटा कोरोनाको महामारीको दृष्टिले हेर्दाखेरि हामीलाई जुन एउटा परिस्थिति निर्माण भयो, एउटा परिस्थितिले गर्दाखेरि हामी लकडाउनमा छौँ, देशले सरकारले लकडाउन गरेको छ। यो अवस्थामा मानवीय संवेदना, मानवीय अधिकार भनेको खान पाउनु हो, कृषिमा उत्पादन बढाउनु हो। कृषि उत्पादनले मात्रै हामी सबैको एउटा घाँसबास कपासको अवस्थालाई परिपूर्ति गर्दछ। त्यसकारण हामीले के देख्यौँ भनेदेखि, अहिले अब यो लकडाउनको अवस्थामा कृषकहरूको उत्पादन घट्ने त अब स्वाभाविकै छ, घटिराखेकै छ। यसलाई कसरी बढाउने भन्ने कुरो एउटा हाम्रो कार्यनीति, दीर्घकालीन रणनीति र कार्यनीति आवश्यक पर्छ, र हामीले त्यो खालका योजनाहरू पनि हामीले भनिरहेका छौँ। र अहिले तत्काल हामीले देखेका के हो भनेदेखि, जस्तै किसानले उत्पादन गरेको, पशुपालन गरेको छ, दुध चाहिँ बजार नपाएर निर्बाध रूपमा उसले उपभोक्ताहरूको समक्ष पुग्न नपाएर नष्ट गर्नुपर्ने अवस्था देखियो, र तरकारीहरू किसानहरूको बारीमा कुहिएको छ। यता चाहिँ मान्छे उपभोक्ताले किन्दाखेरि विक्रेताले बेच्दा 20-25 रुपियाँमा ल्याऊ भन्दा बिक्री हुँदैन, यता उपभोक्ताले किन्दाखेरि त्यसैलाई 100 रुपियाँमा किन्नुपर्ने अवस्था छ। त्यो गुनासो, त्यो खालको अवस्था हामीले देख्यौँ। र अर्को कुरो, फलफुलहरू केरामा लगभग हामी आत्मनिर्भरै त भन्न सकिँदैन, तर केही अपुग्ताका साथ केरा पनि यहाँ केरा व्यवसायीहरूले उत्पादित गर्नुभएको फलफुल खेतीको अवस्था हेर्दाखेरि र जनगुनासो सुन्दाखेरि पनि हामीले असाध्यै दयनीय अवस्था देख्यौँ र बजार नपाएको अवस्था हामीले देख्यौँ। त्यसकारण यो अब यो हामीलाई छटपटी लायो, हामीलाई चिन्ता लायो। अब त्यो चिन्ता अनुसार मैले समितिका मान्य सदस्यहरूसँग, कसैसँग फोनमा, कसैसँग अनलाइनमा हामीले छलफल गऱ्यौँ, र त्यो छलफलद्वारा हामीले केही अब ध्यानाकर्षण गर्न पर्यो, सरकारको पनि ध्यानाकर्षण गर्नु पर्यो र मन्त्रालयको पनि ध्यानाकर्षण गर्न पर्यो, र समितिको औपचारिक बैठक भएको भएदेखि हामी निर्देशन नै दिन्थ्यौँ। तर यो ध्यानाकर्षण पनि अहिलेको अवस्थामा, यो बाध्यात्मक परिस्थितिमा अब यो एउटा उपाय हो भनेर हामीले हिजो केही विषयहरूमा हामीले सरकारको ध्यानाकर्षण गऱ्यौँ र मन्त्रालयको पनि हामीले ध्यानाकर्षण गरेर यो निर्देशन पनि हामीले दिएका छौँ।
जस्तो अब अहिले हजुर, अब अहिले संसद क्रियाशील छैन, संसदलाई अहिले तत्काल अन्त्य गरिएको छ, संसदको हिउँदे अधिवेशन, अहिले मिनी संसदहरू भनौँ, संसदीय समितिहरूको अझै महत्वपूर्ण भूमिका हुन्छ। अहिलेको जुन सन्दर्भ छ, हामी अघिदेखि छलफल गर्दैछौँ कि दुईटा पक्ष देखिएको छ, एउटा त अब काम नगरी दुई छाक खान नपुग्ने वर्गलाई उपभोग्य सामग्रीको अभावै भएको छ, खाद्य संकटकै सन्दर्भ कहीँ न कहीँ एउटा चाहिँ अवस्था देखिएको छ भने, अर्को अवस्था के छ भने, जोसँग पैसा छ होइन म किन्न सक्छु भन्ने मानिसहरूले पनि सामान नपाएको गुनासो गरिरहेछन्। अब यसलाई अब अर्कोतिर के छ भने, किसानहरूले भएका उत्पादित सामग्रीहरू सड़कमा फालेका देखिएको छ, दूध फालेको देखिएको छ, तरकारी फालेको देखिएको छ, अब यसलाई व्यवस्थापन गर्ने सन्दर्भमा मात्रै चाहिँ कहीँ न कहीँ समस्या देखिएको छ। अब यसमा कसरी अगाडि बढ्ने होला त?
यसको व्यवस्थापनको विषयमा मैले के देख्छु भनेदेखि, स्थानीय तह, स्थानीय सरकारहरूले पनि कुन ठाउँमा किसानहरूको अवस्था के छ, जनताको अवस्था के छ, त्यसलाई मूल्याङ्कन गर्न पर्यो। सरकारले भनेको छ कि कृषिजन्य पदार्थहरू, कृषिजन्य सामग्रीहरूको ढुवानी रोकिएको छैन भनेर भनेको छ, तर त्यसलाई हामीले म्यानेज गर्ने कुरो, व्यवस्थापन गर्ने विषय चाहिँ हाम्रो नपुगेको देख्छौँ हामी, मैले त्यो देख्छु। त्यसकारण किसानहरूको उत्पादित तरकारी, किसानहरूको उत्पादित दुध, किसानहरूले उत्पादन गरेको फलफुलहरू सरकारले सुरक्षित तरिकाले ढुवानीलाई सहजीकरण गरिदिनु पर्यो। सरकारले अहिलेको अवस्थामा सरकारलाई किन र अनि आफ्नो तरिकाले बेच भन्ने त अब अहिले त्यो अवस्थामा पुगेको स्थिति छैन, तर पनि ढुवानीको लागि सुरक्षित तरिकाले ढुवानी गरिदिनु पर्यो। जस्तै अब एउटा प्रदेशमा तरकारी उत्पादन गरेको छ, एउटा नगरपालिकामा तरकारी उत्पादन छ र अर्को नगरपालिकामा अब त्यहाँ सुक्खा छ भने त्यहाँको तरकारी त्यहाँ लैदिनु पर्यो, जस्तै अन्यत्र एउटा प्रदेशमा छ एउटा उत्पादन छ त्यो उत्पादनलाई सहज र सुरक्षित तरिकाले ढुवानी गरेर होइन सक्छ. हाम्रा थुप्रै सहकारी कृषि सहकारीहरू पनि छन् ती सहकारी मार्फत परिचालन गरेर पनि हामीले त्यो ढुवानी ठाउँ ठाउँमा राखेर रा, किसानहरूलाई अझ अलिकति सुविधायुक्त तरिकाले सुरक्षित तरिकाले त्यो ढुवानीको व्यवस्था गरिदिनुपर्छ र त्यो उत्पादन भएका वस्तुहरूलाई हामीले कसरी अहिले भण्डारण गर्ने जस्तै दुध उत्पादन बढी भयो खपत भएन यहाँ खपतको विषय के छ भने अलिक सहज तरिकाले हामीले ठाउँ ठाउँमा पसलहरू बजार व्यवस्थित गरिदिने हो भनेदेखि यहाँ खपतको कुनै उद्देश्य हो खपत त घटेको छ तर पनि यहाँ अब खसीको मासु यहाँ कहीँ पनि पाइएको छैन भन्ने सुन्नमा आएको छ. त्यही पनि पाइए पनि एक मतलब 1300 खसीको मूल्य 2000 पनि बिक्री भएको भन्ने पनि सुन्नमा आएको छ. हामी सुन्नमा सूचनामा त हामी सबैलाई थाहा छ तर यो एउटा परिस्थिति हो. यो परिस्थितिमा सरकारले केन्द्रीय सरकारले जिल्लाहरूका ज्ञान केन्द्रहरूले र स्थानीय गाउँपालिका र नगरपालिका यी सबैले के गर्नु पर्यो भनेदेखि किसानहरूको उत्पादित वस्तु जुन वस्तु नभइकन हामी बाँच्न सक्दैनौँ एक अब दोस्रो त्यो वस्तु उत्पादन गर्ने निम्न स्तरका किसानहरू एकतिर छन् भने त्यहाँ मजदुरी गरेर खाने किसानहरू मजदुरहरू अर्को थरी छन्. ती मजदुरहरूलाई चाहिँ खान नपाउने अवस्था एउटा गाउँमा चाहिँ खाद्यान्न छ अर्को गाउँमा खाद्यान्न छैन भोकै छ एउटा छिमेकीको घरमा खाद्यान्न छ अर्को छिमेकीको घरमा केही पनि छैन. यो अवस्थालाई हामीले म्यानेज गर्न पर्यो. यो अवस्थालाई हामीले सुरक्षित तरिकाले जनताको बिचमा कसरी हुन्छ यसका उपायहरू त हामी बसेर छलफल गरेर योजनामा गएपछि यो सम्भव हुन्छ तर भनेर मात्रै नि हुँदैन र भन्न त सजिलै हुन्छ तर व्यवहारमा जान त गाह्रो हुन्छ. त्यसकारण यसलाई म्यानेज गर्ने मुख्य कुरो चाहिँ व्यवस्थापनको कुरो हो र यसलाई सुरक्षित तरिकाले जनताको ठाउँमा हामीले कसरी पुर्याउने. अब कतिपय त सहकारीहरू कतिपय उत्पादित वस्तुहरू अब डोकोमा गाउँ बेच्दै हिँडेको पनि हामीले देखेका छौँ कतिपय चोकचोकमा राखेर रा अलिक सहज बनाएको पनि हामीले देखेका छौँ तर उनीहरूको स्वतस्फूर्त पहलबाट एक खालले भएको पनि स्थिति छ तर त्यसलाई योजनामा सरकारले आफ्नो योजनाभित्र ल्याएर त्यसलाई सहज तरिकाले ढुवानी गर्न पर्यो र सुरक्षित तरिकाले जनताको बीचमा पुर्याउनु पर्छ.
सबजी हजुर अब एउटा दीर्घकालीन सन्दर्भ पनि छ जसले चाहिँ एउटा सकारात्मक संकेत पनि गरेको छ. अघि केही बेर अघि कृषि मन्त्रालयका प्रवक्ता पनि भन्दै हुनुहुन्थ्यो कि ठूलो संख्याका युवाहरू फर्किएका छन् त्यसको अहिले नै केही सकारात्मक परिणामहरू प्रारम्भिक परिणामहरू देखिएको छ. त्यो भने के भने पहाड़ी चाहिँ क्षेत्रहरूमा र यो भनौँ न यो भित्री मधेसका जिल्लाहरूमा मकै उत्पादन यो पाली अलि बढ्ने जस्तो देखिन्छ किनभने मकै लगाउनलाई घरमा जो मानिसहरू आएका छन् उनीहरू सक्रिय भएका छन् बारीमा त्यो देखिएको छ एउटा सन्दर्भ. अब यसलाई दीर्घकालीन रूपमा अगाडि बढ़ाउनु पर्यो जो मानिसहरू फर्किएका छन् उनीहरूलाई कृषिमै लगाउने आत्मनिर्भर बनाउने अझै निर्यात योग्य बनाउने जसले गर्दा चाहिँ विदेशमा उनीहरूले चाहिँ पठाइरहेको पैसा भन्दा पनि यहाँ पैसा अझै बढ़ी कमाउन सक्ने वातावरण बनाउने यो एउटा अवसर देखिएको छ भन्छ कृषि मन्त्रालय. यसलाई अब कसरी चाहिँ उपयोग गर्ने
हो मलाई पनि लागे विषय चाहिँ हो किनकि यो लकडाउनमा कतिपय मान्छेहरूले कतिपय घरमा गएर खुर्सानी लगाएका छन् गोलभेडा लगाएका छन् करेसा बारीमा र अब मैले एउटा कथा सुनेको थिएँ एउटा गाउँपालिकाले मजदुर नभएका घर परिवार नभएका मान्छेहरूको गहुँ काटिदिएको पनि मैले सुनेको थिएँ किन भन्दा हाम्रो हिजो परम्परा ऐँचो पैँचो पर्महरू गरेर आफ्नो एउटा चाहिँ उत्पादक शक्तिलाई चाहिँ परिचालन गर्ने के अरे एउटा चाहिँ अवस्था थियो एउटा परम्परा थियो र अहिले चाहिँ जब यी युवाहरू अब विदेशमा बस्ने युवाहरू घरमा आएर आफ्नो घर परिवारको जुन एउटा मजदुर श्रम गर्ने उत्पादित श्रम गरेर उत्पादित वस्तु उत्पादन गर्ने कृषि योग्य खाद्यान्नमा उत्पादन गर्ने जुन एउटा वातावरण सिर्जना भएछ त्यो एउटा अवसर पनि हो जसलाई अब मैले भने मान्छेहरू घर परिवार अहिले त नयाँ जेनेरेसनलाई त के छ भनेदेखि खेती गर्ने कसरी हो भन्ने कुरो पनि सहरमा बसेर पढेकाहरूलाई थाहा छैन. जब अहिले घर परिवारसँग बसे उनीहरूले यो विषय पनि अनुभूत गरे कि कृषि भनेको कस्तो विषय हो किसान भनेको के हो हामी सबै कृषि पेसाबाट आएका मान्छे हौँ हामी सबै किसान हौँ त्यसकारण कृषिमा नै हामीले बढी जोड दिनुपर्छ कृषिमा नै हाम्रो विवेक बुद्धि विचार चेतना श्रम सबै लगाउनुपर्छ भन्ने एउटा वातावरण सिर्जना भएको एउटा विचार र चेतना चाहिँ सिर्जना भएको मैले देख्छु र यसलाई व्यवस्थित तरिकाले कृषि मन्त्रालयले योजनामा लैजानु पर्ने हुन्छ र मुख्य त के हो भनेदेखि अब खेतीलाई अलिकति व्यवसायीकरण गर्ने अलिकति त्यसलाई औद्योगिकरण गर्ने त्यसलाई अलिकति अब सामूहिकीकरण गरेर मुख्य त सिँचाइ र मल बिउहरू त्यसलाई चाहिँ सही तरिकाको मल बिउ र सिँचाइहरू व्यवस्थित गर्न सक्यो भनेदेखि आखिरमा हामी कुनै कुनै युवा विदेशमा गएर विदेशका खाडीमा गएर पसिना बगाउन पर्ने स्थिति आउँदैन थियो. एउटा वातावरण पनि बनेको छ, एउटा राम्रो अवसर पनि हो जस्तो लाग्छ मलाई. किनकि मनन गर्न पायो, सहभागी हुन पायो. हजुर
हजुर, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धन्यवाद.
धन्यवाद.
उहाँ हुनुहुन्थ्यो संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति पूर्ण कुमारी सुवेदी. त्यसभन्दा अगाडि हामी कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता डाक्टर हरिबहादुर केसीसँग पनि कुराकानी गर्दैथ्यौं. लकडाउनका कारण कृषि क्षेत्रमा देखिएका समस्या विषयमा आजको अन्तर्सम्वादमा केन्द्रित थियौं. प्राविधिक मित्र शंकर भण्डारी सहित सन्तोष रिग्मी बिदा हुन्छु. हवस्त, नमस्कार.